तपाईँहरूमध्ये धेरैलाई एउटा कुरा थाहा नहुन सक्छ, मैले मेरो आधाभन्दा बढी जीवन काठमाडौँमा बिताएको छु। म काठमाडौँको रैथाने बासिन्दा होइन, म उदयपुरमा जन्मे र हुर्केँ अनि सन् 2006 अध्ययनको सिलसिलामा काठमाडौँ आएँ, जसरी तपाईँहरूमध्ये कतिजना आउनुभएको छ। सो त्यस बेलादेखि अहिलेसम्म केही विदेशको बसाइ बाहेक यो काठमाडौँ सहर नै मेरो घर बनेको छ। यदि तपाईँले मलाई काठमाडौँमा हुँदा र केसीबिसी आउनुभन्दा पहिले तपाईँ कुन चर्चको सदस्य हुनुहुन्थ्यो भने सोध्नुभयो भने मेरो इमान्दारीपूर्ण जवाफ यस्तो हुनेछ, कुनै पनि चर्चको थिइनँ। म कहिल्यै कुनै पनि चर्चको एक प्रतिबद्ध सदस्य भइनँ। के म चर्च जान्थेँ? अवश्य जान्थेँ, नियमित रूपमा जान्थेँ, नछुट्टाइ जान्थेँ। काठमाडौँको बसाइमा म धेरैवटा धेरै चर्चहरूमा गएको छु। कहिलेकाहीँ सिकाउन गएँ, कहिलेकाहीँ सिक्नलाई गएँ, कहिलेकाहीँ प्रचार गर्न, कहिलेकाहीँ सङ्गीतमा अगुवाई गर्न गएँ। तर पनि मैले कहिले कुनै चर्चमा सदस्यता चाहिँ भने लिइनँ। चर्च परिवर्तन गरिरहनेलाई अङ्ग्रेजीमा चर्च हपर भन्दो रहेछ। नेपालीमा यसलाई के भन्छ सुन्यो भने अचम्म लाग्छ। चर्च हपरलाई नेपालीमा अनुवाद गर्दाखेरि फटेङ्ग्रे तपाईँ थाहा छ, फटेङ्ग्रे विश्वासी हुँदो रहेछ। सो म फटेङ्ग्रा जस्तै थिएँ, एउटा चर्चबाट अर्को चर्चमा उफ्रिरहने र म आफैलाई फटेङ्ग्रे विश्वासी थिएँ भनेर भन्न कति पनि अप्ठ्यारो मान्दैन। यो मेरो वास्तविकता थियो। मलाई लाग्छ तपाईँले भन्दा बढी नै मैले काठमाडौँको चर्चहरू भ्रमण गरेको छु, ब्याप्टिस्ट चर्चदेखि लिएर क्यारिस्मेटिक चर्चसम्म मैले धेरै प्रकारका साम्प्रदायिक चर्चहरू भ्रमण गरेको छु। म सबैको नाउँ लिन चाहन्न र सबैको नाउँ लिएर पनि साध्य छैन। सो कतिपय म गएको थिएँ चर्चहरूमा, सङ्गीत बबाल हुन्थ्यो, झक्कास, लगभग कन्सर्ट जस्तै मजा आउँथ्यो, उफ्रिन, नाच्न, गीत गाउन, अँध्यारो कोठामा सङ्गीतकारहरूले निपुणता साथ बजाउँथे, क्वेयर लिडरको आवाज खतरा हुन्थ्यो र नढाँटिकन भन्नुपर्दाखेरि म पनि त्यो व्यक्ति जस्तै स्टेजको अगाडि उभिने त्यो व्यक्ति बन्न चाहन्थे। अन्य मण्डलीहरूमा चर्चहरूमा मैले चर्चको अगुवा पनि एकदमै धेरै व्यवस्थित देखेँ। एल्डर बोर्ड थियो त्यहाँ डिकन बोर्ड थियो, वरिष्ठ पास्टर हुनुहुन्थ्यो, एकदमै व्यवस्थित तरिकाले उहाँले अगुवाई गरिराख्नुभएको थियो चर्चलाई। एउटा एनजिओलाई हाँके चाहिँ उहाँहरूले चर्चलाई मजाले हाँकिराख्नु भएको थियो। केही ठाउँमा प्रचार प्रभावकारी देखिन्थ्यो, एकदमै आकर्षक पनि, मोटिभेट गर्ने खालकै, मन छुने खालको। तर इमान्दारीपूर्वक भन्नुपर्दा म गएको धेरै जस्तो चर्चहरूमा व्याख्यात्मक प्रचार सुन्ने भने मैले मौका पाइनँ। म त्यस्तो प्रचार गर्ने चर्चहरू नै थिएन, कुनै पनि चर्चले व्याख्यात्मक प्रचार नै गर्दैन थियो भनेर भन्दिनँ। मलाई लाग्छ कि त्यहाँ त्यस्ता चर्चहरू पनि थिए जसले व्याख्यात्मक रूपमा प्रचार गर्थ्यो, तर म भने चाहिँ मेरो अनुभवमा त्यस्तो चर्चहरूमा कहिले पनि पुगिनँ। मैले सुनेका धेरै जस्तो प्रचारहरू विषयगत हुन्थ्यो, प्राय मानिसहरूको आवश्यकता र चर्चका सदस्यहरूका लागि व्यावहारिक सल्लाहहरूमा केन्द्रित हुन्थ्यो। अनि त्यहाँ जवान सङ्गतिहरूमा केन्द्रित चर्चहरू पनि भेटाएँ मैले, जुन एकदमै रमाइलो खालको, एकदम जीवन्त हुन्थ्यो। त्यहाँ रमाइलो गेमहरू हुन्थ्यो त्यो चर्चमा, जवानहरूलाई लक्षित गरेर त्यहाँनिर आयोजना गरेको कार्यक्रमहरू हुन्थ्यो। धेरै जवानहरू मिलेर सँगै मिलेर मोमो बनाएर खाने, होइन, खेलकुद खेल्ने जस्ता अतिरिक्त, त्यहाँ प्रशस्त अतिरिक्त क्रियाकलापहरू हुन्थ्यो। जाउँ जाउँ लाग्थ्यो, मजा आउँथ्यो जवानहरूमा गएर जोडिन, धेरै रोमाञ्चक लाग्थ्यो। तर पनि फेरि प्रश्न, म किन यीमध्ये कुनै पनि चर्चमा स्थिर रहन सकिनँ? म किन फटेङ्ग्रे विश्वासी भइरहेँ? किन म एक पछि अर्को चर्चमा गइरहेँ किन मैले चर्च परिवर्तन गरिरहेँ. सायद हुनसक्छ मैले चर्चमा जे खोजिरहेको थिएँ त्यो पाइरहेको थिइनँ, त्यो भेटाइरहेको थिइनँ, त्यसैले होला म एउटा चर्चमा अडिन सकिनँ. सो मैले के खोजिरहेको थिएँ चर्चमा? एउटी श्रीमती त पक्कै पनि होइन. सामान्यतया म राम्रो सङ्गीत र राम्रो त्यो एउटा वातावरणप्रति आकर्षित हुन्थेँ जहाँ म विशेष महसुस फिल गर्न सकूँ र जहाँ मलाई एकदमै प्रेरित अभिप्रेरित भएको महसुस होस्. तर अहिले तपाईँहरूको सामु इमान्दारीपूर्वक भन्नुपर्दाखेरि मैले त्यतिखेरको समयमा चर्चमा के खोजिरहेको थिएँ मलाई नै थाहा छैन, तर म भौतारिरहेको थिएँ. न त कुनै चर्चले मलाई तपाईँ यो चर्चको सदस्य बन्नुपर्छ, तपाईँ यो चर्चमा सामेल हुनुपर्छ भन्नुभयो, न त मैले नि त्यो चर्चमा कुनै चर्चमा सामेल हुने कोसिस गरेँ. आज बिहान म तपाईँलाई पनि यही प्रश्न सोध्न चाहन्छु, तपाईँ चर्चमा के खोज्दै हुनुहुन्छ? राम्रो सङ्गीत, जोसिलो आकर्षक जवान सङ्गति, अवसरहरू, तपाईँ चर्चमा के खोजिराख्नु भएको छ? महिला सशक्तिकरण, सिपमूलक तालिमहरू, वा तपाईँ जस्तै उमेरका उस्तै पृष्ठभूमि भएका एउटै जातका मानिसहरू उस्तै पेसा भएका मानिसहरू तपाईँ चर्चमा के खोजिराख्नु भएको छ? चर्चको कुन कुराले तपाईँलाई आकर्षित गर्छ? तपाईँ कस्तो चर्चको हिस्सा बन्न चाहनुहुन्छ? तपाईँले खोजेको आदर्श चर्च कस्तो छ? तपाईँलाई चर्च कस्तो हुनुपर्छ जस्तो लाग्छ? यी सबै प्रश्नहरू एउटा महत्त्वपूर्ण प्रश्नमा निर्भर छन्, आखिरमा चर्च के हो? आखिरमा चर्च के हो? यदि तपाईँ र मलाई चर्च के हो भन्ने कुरै थाहा भएन भने कस्तो खालको चर्च खोज्ने त्यो हामीलाई कहिले पनि थाहा हुँदैन. त्यसैले आउनुहोस् हामी आज यही विषयलाई हेर्नेछौँ, चर्च के हो? वाट इज अ चर्च? कृपया मसँगै पहिलो कोरिन्थी 12 अध्यायको 12 पद पल्टाउनुहोस्. पहिलो कोरिन्थी 12 अध्यायको 12 पद हामी 27 पदसम्म हेर्नेछौँ. यो ठुलो बाइबलको पृष्ठ सङ्ख्या 1562 पाइन्छ. तपाईँले यसलाई नयाँ करारमा भेटाउन सक्नुहुन्छ. यदि तपाईँको दायाँ बायाँ कोही व्यक्तिले यो खण्ड पाउनलाई सङ्घर्ष गरेर देख्नुभयो भने कृपया सहयोग गर्नुहोला. दायाँ बायाँ यसो हेर्नुहोस् कसैलाई गाह्रो भइरहेको छ यो खण्ड भेटाउनलाई, सो मद्दतको हात बढाउनुहोला. पहिलो कोरिन्थी 12 अध्यायको 12 पददेखि 27 पदसम्म, फर्स्ट कोरिन्थियन्स च्याप्टर 12 वर्सेस 12-27. म आशा गर्छु तपाईँहरू सबैले यतिखेरसम्म त पाइसक्नु भएको छ, म पढ्नेछु. किनकि जस्तो शरीर एक छ र त्यसका धेरै अङ्गहरू हुन्छन् र शरीरका सम्पूर्ण अङ्गहरू धेरै भए तापनि शरीर चाहिँ एउटै हुन्छ, ख्रीष्ट पनि त्यस्तै हुनुहुन्छ. किनकि एउटै पवित्र आत्माद्वारा हामी सबैले एउटै शरीरमा बप्तिस्मा पाएका छौँ, यहुदी वा ग्रिक, कमारो वा फुक्का, हामी सबैलाई एउटै पवित्र आत्माबाट पिउन दियो. किनकि शरीर एउटै अङ्गबाट मात्र होइन तर धेरै अङ्गहरूबाट बनिएको हुन्छ. यदि खुट्टाले म हात होइन यसैले म शरीरको अङ्ग होइन भन्यो भने के त्यो शरीरको अङ्ग हुँदैन र? र कानले म आँखा होइन यसैले म शरीरको अङ्ग होइन भन्यो भने त्यो शरीरको अङ्ग हुँदैन र? यदि जम्मै शरीर आँखा हुँदो हो त सुन्ने कहाँबाट? यदि जम्मै शरीर कान हुँदो हो त सुग्ने कहाँबाट? तर परमेश्वरले आफ्नो इच्छा बमोजिम शरीरमा हरेक अङ्ग मिलाएर राखिदिनु भएको छ. यदि ती जम्मै एउटै अङ्ग हुँदा हुन् त शरीर कहाँ हुने? तर अङ्गहरू धेरै छन्, तापनि शरीर चाहिँ एउटै। आँखाले हातलाई मलाई तेरो दरकार छैन भन्न सक्दैन, र शिरले पनि खुट्टालाई मलाई तिमीहरूको दरकार छैन भन्न सक्दैन। बरु शरीरका अझ दुर्बल देखिने अङ्गहरू नै नभई नहुने हुन्छन्। शरीरका ती अङ्गहरू जुनहरूलाई हामी कम महत्त्वका ठान्छौँ, तिनलाई हामी बढ्ता आदर दिन्छौँ। प्रत्यक्ष रूपले देखाउन नसकिने अङ्गहरूलाई हामी बढी भद्रता साथ राख्छौँ। प्रत्यक्ष देखाउन सकिने हाम्रो अङ्गहरूलाई त्यस्तो हिफाजत चाहिँदैन। तर परमेश्वरले हाम्रो शरीरलाई यसरी मिलाउनु भएको छ कि हीन अङ्गहरूलाई बढी आदर प्रदान गर्नुभएको छ, ताकि शरीरमा बेमेल नहोस्, तर अङ्गहरू एउटाले अर्काको निम्ति समान वास्ता राखुन्। यदि एउटा अङ्गलाई कष्ट भयो भने सबै अङ्गहरूले सँगै कष्ट भोग्छन्, अथवा एउटा अङ्गको आदर भयो भने सबै अङ्गहरूले सँगै आनन्द मनाउँछन्। तिमीहरू ख्रिस्टका शरीर हो र हरेक त्यसका अङ्गहरू हो। आज हामी चर्च के हो भन्ने विषयमा हेरिरहेका छौँ, र चर्च के हो त्यो हेर्नभन्दा पहिले चर्च के होइन भन्ने विषयमा हामी स्पष्ट हौ। पहिलो कुरा, चर्च भवन होइन। चर्च इज नट अ प्लेस ओर बिल्डिङ। यो कुनै ठाउँ होइन। एफिसी 5:25 भनिएको छ, ख्रिस्टले चर्चलाई प्रेम गर्नुभयो र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो। त्यहाँ ख्रिस्टले कुनै भवन वा सङ्गतिको लागि आफूलाई अर्पण गर्नुभयो, सङ्गीतको लागि आफूलाई अर्पण गर्नुभयो भन्नुभएको छैन, भनेको छैन। तर उहाँले मानिसहरूको लागि आफूलाई अर्पण गर्नुभयो। सो हो, केसीबीसी एउटा चर्च हो, यो एउटा भवनमा भेला हुन्छ, तर यो भवन आफैमा चर्च होइन। त्यसैले हामी यसलाई चर्च भवन भन्छौँ, चर्च भन्दैनौँ। चर्च जहाँ पनि भेला हुन सक्छ, रुख पनि भेला हुन सक्छ, होटलमा भेला हुन सक्छ, रेस्टुरेन्टमा भेला हुन सक्छ, पहाडमा वा नयाँ खरारमा, यानि भने घर घरमा भेला हुन सक्छ। त्यसैले यदि तपाईँहरूले ध्यान दिनुभएको छ भने यहाँ सञ्चालन गर्ने जो कोहीले पनि प्रायः यसरी भन्नुहुन्छ, काठमाडौँ कम्युनिटी ब्याप्टिस्ट चर्चको यस भेलामा यहाँहरूलाई स्वागत छ। यहाँ सञ्चालन कहिले पनि काठमाडौँ कम्युनिटी ब्याप्टिस्ट चर्चमा यहाँलाई स्वागत छ भनेर भन्नुहुन्न। भेलामा हामीलाई सञ्चालक जहिले पनि स्वागत गर्नुहुन्छ, चर्चमा यो भवनमा स्वागत गर्नुहुन्न। दोस्रो कुरा, चर्च सङ्ख्याको बारेमा पनि होइन, यो भवन होइन, दोस्रो चर्च सङ्ख्या पनि होइन, यो तथ्याङ्क होइन। चर्च हुनका लागि तपाईँलाई 20 वा 30 जना जति बप्तिस्मा लिएका विश्वासीहरूको आवश्यक पर्दैन। मलाई थाहा छ केही संस्थाहरूले त्यस्ता मागहरू राख्छन्, तर नयाँ करार अनुसार 5 जना होस् 10 जना होस् 12 जना होस्, यदि त्यहाँ 12 जना 10 जना 5 जना बप्तिस्मा लिएको विश्वासीहरूको समूह छ भने त्यो नै चर्च हो। याद गर्नुहोस्, चर्चका संस्थापक, चर्चका मालिक, निर्माता येशु स्वयंले 12 जना चेलाहरूबाट चर्च सुरु गर्नुभयो। त्यसो भए चर्च के हो त? आजको वचनको मुख्य विचार, चर्च भनेको परमेश्वरका उद्धार गरिएका मानिसहरू जो ख्रिस्टका हुन् र एकअर्कासँग सम्बन्धित छन्। सो चर्च भनेको परमेश्वरका उद्धार गरिएका मानिसहरू हुन्। चर्च इज अबाउट पिपुल नट प्लेस, ओके? चर्च चाहिँ मानिसको बारेमा, उद्धार गरिएका मानिसहरू हुन् जो ख्रिस्टका हुन् र एकअर्कासँग सम्बन्धित छन्। The church is the redeemed people of God who belongs to Christ and to one another. तपाईँहरूलाई थाहै छ, हामीले महत्त्वपूर्ण प्रश्नहरू नामक वचनको श्रृङ्खला प्रचार गर्दै आइरहेका छौँ। हामीले सुसमाचारबाट सुरु गऱ्यौँ, किनभने सुसमाचार बिना त्यहाँनिर क्रिस्चियन विश्वास हुँदैन, त्यहाँ चर्च हुँदैन, त्यहाँ केही पनि हुँदैन। सुसमाचार नै जग हो, आधारशिला हो। त्यसैले हामीले सुसमाचारबाट सुरु गऱ्यौँ, र हामीले सुसमाचारलाई यसरी परिभाषित गऱ्यौँ, हामी पापी सधैँ ख्रिस्ट हाम्रो निम्ति मर्नुभयो, गाडिनुभयो र जीवित पारिनुभयो। र दोस्रो हप्ता हामीले ख्रिस्चियन को हो भन्ने प्रश्नलाई हेऱ्यौँ। यो प्रश्न पनि आधारभूत प्रश्न नै हो, तर प्राय सोधिँदैन। हामीले हेर्दै थियौँ कि ख्रिस्चियन त्यो हो जसले यो बाइबली सुसमाचार मा साँचो रूपमा विश्वास गरेको छ, आफ्नो पाप पश्चाताप गरेर ख्रिस्टको सिद्ध काममा भरोसा राखेको छ। ख्रिस्टियन त्यो जो पहिले आत्मिक रूपमा मरेको थियो तर अब परमेश्वरको कृपाद्वारा ख्रिस्टसँगै जीवित पारिएको छ। क्रिस्चियन नयाँ हृदय भएको नयाँ मानिस हो, ऊ नयाँ सृष्टि हो, ऊ नयाँ गरी जन्मेको व्यक्ति हो। अब त्यसपछि के हुन्छ? अब त्यसपछि एक साँचो क्रिस्चियन एउटा साँचो चर्चको हिस्सा बन्छ। तपाईँले यहाँ एउटा क्रम देख्नुभयो होला, तपाईँ सुसमाचार विश्वास गर्नुहुन्छ नम्बर एक, त्यसपछि तपाईँ क्रिस्चियन बन्नुहुन्छ नम्बर दुई, अनि तेस्रो तपाईँ चर्चको हिस्सा बन्नुहुन्छ जुन ख्रिस्टको शरीर हो। यसको अर्थ हामी स्थानीय चर्चको सन्दर्भ बिना क्रिस्चियनलाई परिभाषित गर्न सक्दैनौँ। इफ यु वान्ट टु टक अबाउट क्रिस्चियन यु हेभ टु टक अबाउट अ लोकल चर्च। यदि तपाईँ क्रिस्चियनको बारेमा कुरा गर्न चाहनुहुन्छ भने तपाईँले चर्चको बारेमा कुरा गर्नै पर्छ, किनकि क्रिस्चियन र स्थानीय चर्च यो 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 विभाजन गर्न नसक्ने दुई सत्यता हो। जब एक व्यक्ति नयाँ गरी जन्मिन्छ ऊ परमेश्वरको परिवारमा जन्मिन्छ, यसको अर्थ परमेश्वरको प्रत्येक अरू छोराछोरीहरू अब यो व्यक्तिको दाजुभाइ वा दिदीबहिनी बन्छ। तपाईँ आफैलाई अरू विश्वासीहरूबाट अलग गर्न सक्नुहुन्न। उदाहरणको लागि हामीले छोरी इन्सा जन्मिँदा परिवारमा पहिले नै दुई दाजुभाइहरू थिए। इन्साले म इसाई राईलाई र नगिना राईलाई चाहिँ मेरो आमा बुबा मान्न तयार छु तर इथन र नेथनलाई चाहिँ मेरो दाजुहरू मान्न तयार छैन भनेर भन्न मिल्दैन। किन? इन्सासँग कुनै विकल्पै छैन हाम्रो छोरीसँग। इथन र नेथन परिवारको त्यो अविभाज्य हिस्सा भएर आउँछन्। इट कम्स एज अ प्याकेज डिल, त प्याकेजमै आउने हो यो। जब इन्सा एउटा परिवारमा जन्मिन्छ परिवारको अरू सदस्यहरू इन्साको दाजुभाइ दिदी बन्छ। त्यसरी जब तपाईँ क्रिस्चियन बन्नुहुन्छ, जब तपाईँ परमेश्वरको परिवारमा जन्मिनुहुन्छ, तपाईँ पनि परमेश्वरको परिवारको हिस्सा बन्नुहुन्छ। तपाईँले ख्रिस्टलाई मात्र रोजेर उहाँका मानिसहरूलाई चाहिँ इन्कार गर्न पाउनुहुन्न। तपाईँसँग त्यो छनौट छँदै छैन। कि त तपाईँले ख्रिस्ट उहाँको चर्च दुबईलाई प्राप्त गर्नुहुन्छ कि त दुबईलाई गुमाउनुहुन्छ। कुन रोज्ने त्यहाँ कुनै विकल्प छैन। सो प्रियहरू, यदि तपाईँ ख्रिस्टियन हो भने चर्च तपाईँको आत्मिक परिवार हो र यस परिवारले तपाईँको जीवनमा सबैभन्दा उच्च प्राथमिकता पाउनुपर्छ। यदि तपाईँ क्रिस्चियन हुनुहुन्छ भने चर्च तपाईँको पहिलो प्राथमिकता हुनुपर्छ। यो तपाईँको परिवार हो। तपाईँको जागिरभन्दा पनि, तपाईँको पढाइभन्दा पनि, तपाईँको करियरभन्दा पनि महत्त्वपूर्ण हुनुपर्छ चर्च। तपाईँको जीवन, तपाईँको विश्वास, तपाईँको विवाह, सबै कुरा तपाईँको चर्चसँगको सम्बन्धको गुणस्तरमा निर्भर गर्दछ। कुनै पनि क्रिस्चियन लामो समयसम्म स्थानीय चर्चको हिस्सा नभई आत्मिक रूपमा टिक्न सक्दैन, बाँच्न सक्दैन। जसरी कुनै पनि माछा पानी बिना धेरै बेरसम्म बाँच्न सक्दैन। के तपाईँले आफ्नो जीवनमा स्थानीय चर्च कति महत्त्वपूर्ण छ भन्ने कुरा महसुस गर्नुभएको छ? पावलले चर्चलाई वर्णन गर्न प्रयोग गरेको यहाँ रूपकलाई तपाईँले विचार गर्नुहोस्। हाम्रो खण्डमा पावलले चर्चलाई ख्रिस्टको शरीर भनेर यहाँनिर वर्णन गरेको छ। एकवटा पद बाह्रमा हेर्नुहोस् न, किनकि जस्तो शरीर एक छ र त्यसका धेरै अङ्गहरू हुन्छन् र शरीरका सम्पूर्ण अङ्गहरू धेरै भए तापनि शरीर चाहिँ एउटै हुन्छ, ख्रिस्ट पनि त्यस्तै हुनुहुन्छ। शरीरका धेरै अङ्गहरू हुन्छन्, हामीलाई थाहा छ, र कुनै पनि अङ्ग एक्लै अस्तित्वमा रहँदैन। यदि शरीरका अङ्गहरू शरीरसँग जोडिएका छैनन् भने के हुन्थ्यो होला? यसो विचार गर्नुहोस् न, कल्पना गर्नुहोस् तपाईँले बाटोमा एउटा कान त्यसै पडिरहेको भेटाउनु भयो। तुरुन्तै तपाईँको प्रतिज्ञा के हुन्छ? ओइ, कसको कान हो भन्नु चाहिँ हुँदैन। कि तपाईँ हेलो कान भन्नुहुन्छ, नमस्ते कान। त्यो कानलाई तपाईँले एउटा शरीर, एउटा व्यक्ति जस्तो तपाईँले व्यवहार गर्नुहुन्न। जब कान एउटा व्यक्तिबाट चुडिन्छ, ऊ अलग रहन्छ, त्यो कान मृतक हुन्छ, त्यो कानले काम गर्दैन। तपाईँलाई थाहा पाउनुभयो, कान शरीरमा हुन्छ, शरीरको कुनै पनि अङ्ग त्यसको जीवनको स्रोत त शरीरबाट अलग हुन साथ त्यो मर्छ। तपाईँ शरीरबाट अङ्गहरूलाई अलग गर्न सक्नुहुन्न, अङ्गहरू मिलेर नै शरीर बन्छ। त्यसरी नै क्रिस्चियनहरू मिलेर, व्यक्तिहरू मिलेर, क्रिस्चियन मिलेर, उद्धार गरिएका नयाँ गरी जन्मिएका मानिसहरू मिलेर चर्च बन्छ। त्यसैले मेरो प्रियहरू, मैले अघि सुरु भन्दै थिएँ, फट्याङ्ग्रे विश्वासी हुनु राम्रो होइन। चर्चसँग त चर्चबाट टाढा रहनु, चर्चबाट अलग हुनु राम्रो होइन। तपाईँले एउटा साँचो बाइबलीय एउटा प्रेरितीय चर्च पत्ता लगाउनुपर्छ। प्रेरितहरूको शिक्षामा निर्माण भएको चर्च खोजेर तपाईँ त्यस चर्चप्रति प्रतिबद्ध हुनैपर्छ। र यदि तपाईँ नियमित रूपमा यस चर्चमा आउनुहुन्छ भने तपाईँले गम्भीरतापूर्वक यस चर्चको सदस्य बन्ने बारे विचार गर्नुपर्ने हुन्छ। यो चर्चलाई आफ्नो आत्मिक घर बनाउनुहोस्। त्यसैले हामी के विश्वास गर्छौँ र हामी कसरी एकअर्काको एउटा एउटा चर्चको रूपमा हामी सँगै जिउँछौँ भन्ने पत्ता लगाउनको लागि चर्च सदस्यता कक्षामा सहभागी हुने बारे पनि तपाईँ विचार गर्नुहोस्। सो जहिले चर्चको बजार नभरिरहनुहोस्। धेरै मान्छेहरूले चर्चको बजार भरिरहन्छ, चर्च सपिङ गरिरहन्छ। तपाईँले कहिले पनि सिद्ध चर्च, पर्फेक्ट चर्च भेटाउनु हुने छैन, तर तपाईँले एउटा साँचो चर्च चाहिँ भेटाउनुहुन्छ, एउटा बाइबलले चर्च भने चाहिँ भेटाउन सक्नुहुन्छ। आज दुःखको कुरा, धेरै व्यक्तिहरूले, धेरै क्रिस्चियनहरूले अस्तित्वमै नभएको त्यो सिद्ध त्यो 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 चर्चको खोजीमा आफ्नो विश्वासको जहाज डुबाइसकेका छन्। एक विश्वासयोग्य स्थानीय चर्चप्रति प्रतिबद्ध हुनुको साटो आज आफ्नो यो धेरै मान्छेले चर्च कस्टमाइज गर्न खोजिरहेको छ। चर्च त यो त प्याकेज हो, चर्च त ख्रिस्टले दिने कुरा हो, तर मान्छेले आफ्नो रुचि अनुसारको चर्च डेलिभरी, त्यो चर्चको डेलिभरी खोजिरहेको छ, रिप्याकेज गर्न खोजिरहेको छ, कस्टमाइज गर्न खोजिरहेको छ। आफ्नो रुचि अनुसारको चर्च मान्छेहरूले चाहिरहेको छ, जसले गर्दाखेरि मान्छेहरू एकदम निराश भएको छ। किनकि उनीहरूले कस्तो चर्च के हो, कस्तो चर्च खोज्नुपर्ने, कस्तो चर्चमा प्रतिबद्ध हुनुपर्ने हो त्यो थाहा नभएर उनीहरू सिद्ध चर्चको खोजीमा निराश हुन्छन्। र लास्टमा चर्च त्यस्तै रहेछ भनेर मान्छेहरू घरमै बस्दिन थालेछन्। तर प्रियहरू, तपाईँ भने स्थानीय चर्चप्रति प्रतिबद्ध हुनुहोस् र त्यहीँ बढ्नुहोस्। तपाईँ जहाँ जानुहुन्छ तपाईँ त्यही चर्चको हिस्सा बन्नुहोस्। तपाईँ आज यहाँ आउनुहुन्छ, भोलि तपाईँ विदेश पुग्नुहुन्छ, तपाईँले एउटा चर्च खोज्नै पर्ने हुन्छ। हामी नेपालमा बस्दा मात्र चर्च जाने होइन, हामी विदेशमा हुँदाखेरि पनि चर्च जानैपर्छ। हामी नेपालमा रहौँ वा विदेशमा रहौँ, हामीले एउटा बाइबलीय एउटा सुसमाचारीय चर्च खोजेर त्यो चर्चमा सदस्य बनेर हाम्रो करारमा भने चाहिँ हामीले परमेश्वरको वचन अनुसार जिउने प्रतिबद्धता देखाउनै पर्छ। यदि तपाईँ चर्च नभएको ठाउँमा पुग्नुभयो भने भोलिको दिनमा कामको सिलसिलामा, पढाइको सिलसिलामा, याद राख्नुहोस् त्यो तपाईँको छनौट थियो। तपाईँलाई कसैले पनि जबरजस्ती त्यो ठाउँमा पठाएको होइन, त्यो तपाईँको चोइस थियो। चर्च नभएको ठाउँमा जाने त्यो तपाईँको छनौट थियो। तपाईँले चर्चलाई भन्दा तपाईँको अध्ययनलाई, तपाईँको जागिरलाई अनि तलबलाई, स्यालेरीलाई रोज्नुभयो। आजकल धेरै मानिसहरू आफूलाई क्रिस्चियन भन्छन् तर उनीहरूले स्थानीय चर्चलाई व्यवहार गर्ने त्यो 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 तरिकाले अर्कै कुरा बताइरहेको हुन्छ। आज बिहान पनि धेरैजना चर्चमा भेला भएका छैनन्, उनीहरू स्थानीय चर्च भेलाप्रति प्रतिबद्ध छैन। आजको दिनमा पनि क्रिस्चियन भने आफूलाई भन्ने परिचय गराउनेहरू, अन्त मैले फेरि अस्पतालमा भएका बिरामी परेका मानिसहरू, अशक्त बिरामी जो चर्चमा आज उपस्थित हुन सकेको छ उनीहरूको बारेमा कुरा गरिरहेको छैन म, अथवा एकदमै अर्जेन्ट कामले यात्रा गरिराख्नु परेकाहरूको लागि पनि उनीहरूको बारेमा पनि म कुरा गरिरहेको छु। तर म ती मानिसहरूको बारेमा कुरा गर्दैछु जसले आफूलाई क्रिस्चियन दाबी गर्छन् तर पनि चर्चसँग उनीहरूको कुनै अर्थपूर्ण सम्बन्ध हुँदैन। कतिपय क्रिस्चियनहरू महिनौसम्म कहिलेकाहीँ वर्षौँसम्म चर्चमै जाँदैन, कति अप्ठ्यारो पनि हुँदैन, ठिकै छ, आनन्दै छ, तैपनि उनीहरूले आफूलाई क्रिस्चियन नै ठान्छन्। समस्या यहाँ छ, अरू कोही भने चर्च जान्छन्, समय समयमा जान्छन्, तर उनीहरू कहिले प्रतिबद्ध हुँदैनन्। उनीहरू एक ठाउँबाट अर्को ठाउँमा भौतारिरहन्छन् तर कहिले जवाफदेही सम्बन्धमा रहन चाहँदैनन्, कहिले साँचो रूपमा जोडिन चाहँदैनन्। र म आज यो कुरा एकदमै स्पष्टसँग भन्न चाहन्छु, सुन्न गाह्रो भए तापनि, यो भनाइ कठिन भए तापनि, आई हेभ टु से दिस, मैले भन्नै पर्छ। यदि तपाईँ चर्चको हिस्सा हुनुहुन्न भने तपाईँ ख्रिस्टको पनि हुनुहुन्न। इफ यु डु नट बिलोङ टु चर्च, यु डोन्ट बिलोङ टु क्राइस्ट। किनकि परिभाषा अनुसार चर्च भनेको परमेश्वरको उद्धार गरेका मानिसहरू हुन्, यतिमै सीमित हुँदैन यो, जो ख्रिस्टका हुन् र एकअर्काका हुन्, ख्रिस्टका हुन् र एकअर्कासँग सम्बन्धित छन्। ख्रिस्टसँग जोडिएका मानिसहरू ख्रिस्टसँग जोडिएका मानिसहरूसँग पनि जोडिएका हुन्छन्। खुट्टामा भएको बुढी औँला पनि मेरो टाउकोभन्दा तल छ, तर पनि यो खुट्टाको बुढी औँला पनि यो शिरसँगै जोडिएको छ। कसरी? शरीरसँग जोडिएर। हरेक विश्वासी स्थानीय चर्चसँगको सम्बन्धद्वारा ख्रिस्टसँगको सम्बन्धलाई प्रकट गरिरहेको छ। स्थानीय चर्चसँग हाम्रो सम्बन्ध छैन भने, यदि हामी एउटा स्थानीय चर्चको हिस्सा होइनौँ भने हामी ख्रिस्टको हिस्सा पनि होइनौँ भन्ने कुरा यहाँनिर प्रमाणित हुनसक्छ। प्रियहरू, परमेश्वरले आफ्ना मानिसहरूलाई परिभाषित गर्ने तरिका सधैँ यही नै रहेको छ। यो नयाँ करारको भाषा मात्र होइन, चर्च कहिले पनि एकजना व्यक्तिको बारेमा होइन तर एकअर्कासँग सम्बन्धित जातिहरूको बारेमा। परमेश्वरले जब हामीलाई हेर्नुहुन्छ, उहाँले इन्डिभिजुअल एक व्यक्तिगत विश्वासीलाई मात्र हेर्नुहुन्न, हामीले स्थानीय चर्चको सन्दर्भमा हेर्नुहुन्छ, एउटा समुदायको रूपमा हेर्नुहुन्छ। अनन्त अनन्त कालदेखि नै, अनन्त विगतदेखि नै परमेश्वरको मनमा एउटा जाति थियो, एउटा समूह थियो, अथवा चर्च थियो, जुन एकभन्दा बढी मानिसहरूले बनेको थियो। परमेश्वरले तिनीहरूलाई पहिले नै चिन्नुभयो, प्रेम गर्नुभयो र बोलाउनु भयो। जब हामी पुरानो करारमा हेर्छौँ, हामी देख्छौँ कि परमेश्वरले केवल नोवालाई मात्र बसाउनु भएन तर 8 व्यक्तिहरूलाई बसाउनु भयो। परमेश्वरको बसाउने काम जहिले पनि अरू मानिसहरूको सन्दर्भमा हुन्छ, समुदायको कन्टेक्स्टमा, सन्दर्भमा परमेश्वरले उद्धार ल्याउनुहुन्छ। परमेश्वरले अब्राहमलाई बोलाउनु भयो, अघि हामी पढ्दै थियौँ, र उहाँले अब्राहमलाई एक सन्तानको प्रतिज्ञा गर्नुभयो, अर्थात् एक जातिको प्रतिज्ञा गर्नुभयो। अब्राहमद्वारा धेरै पृथ्वीको मानिसहरूले आशिष पाउने परमेश्वरले त्यो प्रतिज्ञा गर्नुभयो। अनि पछि गएर हामी देख्छौँ, हामी पुरानो करारमा उद्धारको इतिहासमा हामी पहिलाउँदै जान्छौँ, परमेश्वरले इसरायललाई आफ्नो प्रजा भन्नुभयो। प्रजा, परमेश्वरले मोसा र उनको नजिकको परिवारलाई मात्र मिश्र देशबाट छुटकारा दिनु भएन। याद गर्नुहोस्, परमेश्वरले हजारौँ यहुदीहरूलाई, एउटा जातिलाई नै मिश्र देशको दासहरूबाट उद्धार गर्नुभयो। पुरानो करार भरि नै हामी यही ढाँचा, यही नमुना बारम्बार दोहोरिएको देख्छौँ। परमेश्वरले आफ्नै लागि एक जाति निर्माण गर्दै गर्नुभएको हामी देख्दछौँ। पुरानो करारमा परमेश्वरले जोहरू उहाँका मानिसहरू थिएनन् तिनीहरूलाई आफ्नो प्रजा बनाउने प्रतिज्ञा गर्नुभयो। होसेको पुस्तकमा परमेश्वर यसो भन्नुहुन्छ, जुनहरू मेरा मानिसहरू थिएनन् तिनीहरूलाई म मेरो प्रजा तुल्याउनेछु, र जसलाई मैले प्रेम गरेको थिइनँ त्यसलाई म मेरो प्रिय भन्नेछु, अनि जहाँ तिमीहरू मेरा प्रजा होइनौ भने तिमीहरूलाई भनिएको थियो, त्यही नै तिमीहरू जीवित परमेश्वरका सन्तान कहलाइनेछन्। त्यसपछि हामी यसो आउनुभएको देख्छौँ, यसो ख्रिस्टको आगमन हुन्छ, र उहाँले पनि एक व्यक्तिलाई होइन तर 12 बोलाउनुहुन्छ, चेला हुनलाई उहाँले उनीहरूलाई छान्नुहुन्छ, र एउटा जाति चर्च उहाँले त्यहाँनिर खडा गर्नुहुन्छ। तपाईँले देख्नुहुँदैछ, पहिलो पत्रुस 2:9-10 विश्वासीलाई चुनिएका वंश, राजकीय पुजारी, गिरी, पवित्र जाति, परमेश्वरका निजी प्रजा भनेर वर्णन गर्छ। एकपल्ट तिनीहरू प्रजा थिएनन् तर तिनीहरू अब परमेश्वरको प्रजा भएका छन्। एकपल्ट तिनीहरूले कृपा पाएका थिएनन् तर अब तिनीहरूले कृपा पाएका छन्। के तपाईँले ध्यान दिनुभयो कि पत्रुसले पुरानो कुराको भाषा प्रयोग गर्दै यहाँनिर गरिरहेको हामी देख्छौँ, जुन मूलत इस्रायलको लागि प्रयोग गरिएको थियो, र अब पत्रुसले त्यही भाषा प्रयोग गरेर ख्रिस्टमा भएका सबै विश्वासीहरू, यहुदी र गैर यहुदी दुवै मिलेर बनेको चर्चलाई वर्णन गर्दैछन्। तपाईँ एउटा ख्रिस्चियनलाई स्थानीय चर्चको सन्दर्भ बिना परिभाषित गर्न सक्नुहुन्न। ख्रिस्चियन भन्ने बित्तिकै ऊ चर्चको एउटा हिस्सा हो भन्ने कुरा अटोमेटिक यहाँनिर स्वतः आउँदछ। किनकि अहिले मैले भर्खरै तपाईँलाई पुरानो बाइबलैभरि तपाईँलाई यात्रा गरेर अहिले मसँगसँग हिँडेर देखाइसकेँ। सम्पूर्ण बाइबलमा तपाईँ हेर्नुहुन्छ भने ख्रिस्चियनलाई कहिले पनि एक व्यक्तिगत रूपमा हेरिँदैन, तर समुदायको सन्दर्भमा हेरिन्छ पुरानो सम्पूर्ण बाइबलभरि नै। अनि तपाईँले के यहाँ याद गर्नुभयो, पावलले हाम्रो खण्ड पद 13 पनि यही कुरालाई सङ्केत गरिरहेको छैन र पावल लेख्छन् 13 पदमा हेर्नुहोस् न, यहाँनिर पहिलो ग्रन्थी 12:13 पदमा, किनकि एउटै पवित्र आत्माद्वारा हामी सबैले एउटै शरीरमा बप्तिस्मा पाएका छौँ, यहुदी वा ग्रिक, कमारो वा फुक्का, हामी सबैलाई एउटै पवित्र आत्माबाट पिउन दियो। पुरानो करारमा परमेश्वरको मानिसहरू त इस्रायल प्राय एउटै जातीय समूह थिए, तर नयाँ करारमा चर्च भनेको बहुजाति, बहुसांस्कृतिक र बहुपुस्तीय मानिसहरूको समुदाय हो। चर्चमा पुरुष र महिला हुन्छ, चर्चमा धनी र गरिब हुन्छ, विभिन्न जात पृष्ठभूमि र उमेर समूहका मानिसहरू समावेश हुन्छन् चर्चमा। यो सत्यताले हामीले चर्चमा के खोज्छौँ भन्ने कुरालाई आकार दिनुपर्छ। सुफीहरू आफ्नो उमेर, आफ्नो पृष्ठभूमि, आफ्नो जात मिल्ने पेसाका मानिसहरू नखोज्नुहोस् चर्चमा। तपाईँ राई चर्च वा तामाङ चर्च नखोज्नुहोस्। सुसमाचारले जात, यो संस्कृति, यो वर्ग, यो जातीयताको पर्खालहरू भत्काइदिइसकेको छ। त्यसैले जात र फेरि पनि वर्गले, रङले परिभाषित गरेको चर्च नखोज्नुहोस्। सुसमाचारले परिभाषित गरेको चर्च खोज्नुहोस्। सुसमाचारले परिभाषित गरेको चर्च खोज्नुहोस्। यस्तो एउटा चर्च खोज्नुहोस् जहाँ विविधतामा पनि सुसमाचारको एकता भेटिन्छ। हाम्रो चर्च बाहिरका केसीबिसी बाहिरका एकजना दिदीले आफ्नो कथा भन्दै हुनुहुन्थ्यो, मैले सुन्दै थिएँ केही वर्ष अगाडि। उहाँलाई सुरुमा चर्चको त्यो एकअर्काप्रतिको आपसी प्रेम र वास्ताले, हेरचाहले खासै आकर्षित गरेको थिएन अरे। किनकि यो त एकदमै यो नि हुने होइन आकर्षित गर्ने कुरा होइन र किनभने उहाँलाई त्यो आफ्नो गुरुङ समुदायभन्दा कति पनि फरक लागेन अरे। किनकि गुरुङ समुदायभित्र पनि मानिसहरूले चर्चमा जस्तै एकअर्कालाई प्रेम गर्छन् र एकअर्काको वास्ता गर्छन्। तर उहाँले के बुझ्नुभएको थिएन भने चर्च गुरुङ समुदायभन्दा फरक, चर्च विभिन्न जात, भाषा, वर्ग, संस्कृति, सामाजिक स्तरका मानिसहरू मिलेर बनेको हुन्छ। आफू जस्तै देखिने, आफू जस्तै सोच्ने, एउटै पृष्ठभूमिबाट आएका मानिसहरूलाई, एउटै जातका मानिसहरूलाई प्रेम गर्नु स्वाभाविक हो, इट्स नेचुरल, स्वाभाविक हो। यो राईले राईलाई प्रेम गर्नु, तामाङले तामाङलाई प्रेम गर्नु स्वाभाविक हो। यसको लागि तपाईँसँग नयाँ हृदयको खाँचो आवश्यक पर्दैन, तपाईँ परिवर्तन हुनु पर्दैन। तर आफूभन्दा फरक मानिसलाई प्रेम गर्नु, वास्ता गर्नु अस्वाभाविक र अलौकिक कुरा हो। त्यसकारण त चर्च एउटा अलौकिक समुदाय हो, इट्स अ सुपर न्याचुरल कम्युनिटी। सुप्रियहरू, द पोइन्ट इज हामी एउटै परिवारका हौँ, हामी एउटै शिर ख्रिस्टका हौँ। हामीसँग फरक फरक सुसमाचार छैन, हामीसँग फरक फरक आत्मा छैन, हामीसँग धेरै बप्तिस्मा छैन, हामी छुट्टा छुट्टै शरीरहरूमा विभाजित छैनौँ, हामी एउटै शरीर हौँ, एउटै आत्मामा एकताबद्ध छौँ, एउटै सुसमाचारद्वारा एउटै प्रभुको अधीन मुनि छौँ, हामी एउटै परिवारका हौँ। क्रिस्चियन चर्चको हिस्सा हुन्छ, एक क्रिस्चियनको लागि चर्च भनेको परिवार हो, आत्मिक परिवार हो। अनि उसको जीवनमा सबैभन्दा पहिलो, सबभन्दा बढी यही चर्चले महत्त्व राख्दछ। के तपाईँले याद गर्नुभयो यहाँ नि पावलले एउटै वान भन्ने शब्दमा कतिचोटि जोड दिएका छन् यहाँ पावल भन्छन् यहाँ एउटै आत्मा एउटै शरीर र फेरि पनि एउटै आत्मा र त्यो सबै त्यहाँनिर भएको विविधताको बिचमा पनि त्यहाँ एकता छ किन किनकि एउटै पवित्र आत्माद्वारा हामी सबैले एउटै शरीरमा बप्तिस्मा पाएको छौँ हामी सबैलाई एउटै पवित्र आत्माद्वारा पिउन दिएको छ पवित्र आत्माबाट पिउन दिएको छ बप्तिस्मा दिने युहन्नाले के भनेको थियो तपाईँलाई याद छ बप्तिस्मा दिने युहन्नाले म तिमीहरूलाई पानीले बप्तिस्मा दिन्छु तर एकजना मभन्दा शक्तिशाली आउँदै हुनुहुन्छ जसका जुत्ताको फित्ता खोल्ने लायक म छैन उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ त्यो भनाइले ख्रिस्टको कामका दुई पक्षलाई बुझाउँदछ उहाँको मुक्ति दिने काम र उहाँको न्याय गर्ने काम सो मुक्तिमा ख्रिस्टले पवित्र आत्माले बप्तिस्मा दिनुहुन्छ न्यायमा उहाँले आगोले बप्तिस्मा दिनुहुन्छ त्यसैले पावलले यहाँ कुरा गरिरहेको बप्तिस्मा पानीको बप्तिस्मा होइन यो पवित्र आत्माद्वारा ख्रिस्टको नयाँ जन्म दिने काम हो जुन उहाँले हामी प्रत्येकको जीवनमा गर्नुभएको छ अनि अस्तिको हप्ता हामीले हेर्दैथ्यौँ क्रिस्चियनको हो क्रिस्चियन भनेको नयाँ गरी जन्मिएको मानिस हो नैतिक मानिस मात्र होइन आमेन हालेलुया जय मसीह भन्ने व्यक्ति मात्र होइन तर ऊ नयाँ सृष्टि हो तर आज हामी यहाँ के देख्दैछौँ भने परमेश्वरले जब हामीलाई नयाँ जन्म दिनुहुन्छ यो कार्य गरिरहँदाखेरि उहाँको माइन्डमा जहिले पनि हाम्रो लागि त्यहाँ समुदाय तयार पारिरहेको हुन्छ बुझ्नुभयो नि परमेश्वरले हामीलाई बचाएर हामीलाई टुरा टुरी छोड्नुहुन्न हामीलाई कतै लिएर एक्लै हामीलाई उहाँले अलपत्र पार्नुहुन्न उहाँले जब जब हामीलाई बचाउनुहुन्छ जब कसैलाई बचाउनुहुन्छ उहाँले जहिले पनि ती मानिसहरूलाई अरू बाँचेको मानिसहरूसँग जोड्नुहुन्छ अनि यहाँ पनि हामी त्यही देख्छौँ यहाँ विभिन्न प्रकारका मानिसहरू सामाजिक राजनीतिक अनि यो स्तरका मानिसहरू सांस्कृतिक फरक फरक यो यो पृष्ठभूमिका मानिसहरू अब ख्रिस्टमा एउटै पवित्र आत्माको बप्तिस्माद्वारा एउटै परिवारका भएका छन् यो चर्च हो हामी चर्चको बारेमा कुरा गरिरहेको छौँ जब ख्रिस्टले कसैलाई बचाउनुहुन्छ उहाँले तिनीहरूलाई पवित्र आत्मा दिनुहुन्छ आत्मा विश्वासीभित्र एकपटक र सधैँको लागि बास गर्न आउनुहुन्छ घरिघरि आइराख्नुहुन्न वा हामीले घरिघरि उहाँलाई स्वागत गरिराख्नु आवश्यक छैन पवित्र आत्मा हरेक विश्वासीभित्र एकपटक र सधैँको लागि बास गर्न आउनुहुन्छ र त्यो व्यक्ति ख्रिस्टको शरीर अनि मण्डलीको अथवा चर्चको हिस्सा बन्छ पवित्र आत्मा प्रत्येक विश्वासीमा बास गर्नुहुन्छ हुन त हिजो आज हामीले सुन्ने भनेको पवित्र आत्मा केवल एकदमै विशेष म्यान अफ गडवाला होइन त्यो परमेश्वरका प्रभुका जनवाला अभिषेक मानिसहरू ती मानिसहरूमा मात्र बास गर्नुहुन्छ भनेर सुनिरहेको हामी देख्छौँ सुन्छौँ उनीहरूमा बास गर्छ भनेर सिकाइरहेको हामी सुन्छौँ यदि तपाईँलाई लाग्छ यदि पवित्र आत्मा को भरपुरी तपाईँले पाउनु भएको छैन र तपाईँलाई पनि आत्माको दोस्रो बप्तिस्मा चाहिन्छ वा तपाईँले विशेष सम्मेलन भाग लिनुपर्छ वा यसलाई प्राप्त गर्न अन्य भाषामा बोल्नुपर्छ जस्तो लाग्छ भने तपाईँलाई थाहा होस् तपाईँलाई गलत कुरा खुवाइएको छ तपाईँको मगज धुलाइ भएको छ र विडम्बना तपाईँको मगज धुलाइ परमेश्वरको वचनले भएको छैन तर मानिसको विचारले भएको छ फेरि सत्य के हो भने यदि तपाईँसँग पवित्र आत्मा हुनुहुन्न भने तपाईँ क्रिस्चियन होइन तपाईँ ख्रिस्टको हुनुहुन्न तपाईँ उहाँका मानिसहरूको हिस्सा हुनुहुन्न किनकि यही पद बाह्रको अध्याय बाह्रको सुरुमा लेखिएको छ कि यही बाह्र अध्यायको सुरुमा कि अनि पवित्र आत्माद्वारा मात्र कसैले यीशु नै प्रभु हुनुहुन्छ भन्न सक्छ र जसले भन्न सक्छ उसँग पवित्र आत्मा हुनुहुन्छ र यदि तपाईँ ख्रिस्टमा एक साँचो विश्वासी हुनुहुन्छ भने तपाईँसँग पवित्र आत्मा पूर्ण रूपमा र स्थायी रूपमा हुनुहुन्छ भन्ने कुरामा तपाईँ पूर्ण विश्वास त हुन सक्नुहुन्छ र तपाईँ चर्चको एक हिस्सा हुनुहुन्छ ध्यान दिएर यहाँ सुन्नुहोस् तपाईँ चर्चको हिस्सा हुनुहुन्छ यसको अर्थ तपाईँ आफैमा चर्च होइन मैले प्राय मानिसहरूले तपाईँ नै चर्च हो भनेर भनेको सुन्ने गरेको छु तर होइन एक व्यक्ति एक्लै चर्च हुँदैन चर्च शब्द बहुवचन हो यो सामूहिक शब्द हो चर्च शब्द ग्रिक भाषाको एक्लेसियाबाट आएको शब्द हो र एक्लेसियाको अर्थ बोलाइएकाहरू भन्ने हुन्छ त्यहाँ पनि बहुवचन छ यसको अर्थ चर्च संसारबाट परमेश्वरको हुनलाई बोलाइएको अलग गरिएको समुदाय चर्च भेला हो यसले एकभन्दा बढी व्यक्तिलाई सङ्केत गर्छ। अब फेरि एकपल्ट बाइबलले चर्चलाई वर्णन गर्न प्रयोग गरेको सबै त्यो त्यो रूपकहरूलाई तपाईँले विचार गर्नुहोस् न, म्याटरफोर रूपकहरूलाई विचार गर्नुहोस्। उदाहरणको लागि चर्चलाई परमेश्वरको बगाल भनिएको छ, चर्चलाई परमेश्वरको दुलही भनिएको छ, चर्चलाई परमेश्वरको प्रजा भनिएको छ, चर्चलाई मन्दिर भनिएको छ, चर्चलाई हाँगाहरू अथवा ख्रिस्टको शरीर भनेर वर्णन गरिएको छ। एउटा भेडाले, एउटा मात्र भेडाले बगाल बन्दैन, बगाल बन्नलाई एकभन्दा बढी भेडाहरू चाहिन्छ। एउटा मात्र इँटाले मन्दिर बन्दैन, एक व्यक्तिले प्रजा बन्दैन, एउटा हाँगाले रुख बन्दैन, शरीरको एउटा अङ्गले शरीर बन्दैन। यी सबै रूपकहरूलाई हामीले के देखाउँछ भने चर्च चाहिँ सबै सदस्यहरू मिलेर बनेको हुन्छ, चर्च समुदाय, चर्च एउटा परिवार हो। र यहाँ पद 14 पढ हेर्नुहोस् न, 14 किनकि शरीर एउटै अङ्गबाट मात्र होइन तर धेरै अङ्गहरूबाट बनिएको हुन्छ, त्यसै गरी मण्डली पनि एकजना व्यक्तिले मात्र होइन तर धेरै सदस्यहरू मिलेर बनेको हुन्छ। तपाईँ आफै मण्डली हुनुहुन्न तर तपाईँ मण्डलीको हुनुहुन्छ, तपाईँ चर्चको हिस्सा हुनुहुन्छ। र ख्रिस्टको हुनु भनेको उहाँको चर्चको हुनु हो, चर्चको हिस्सा हुनु हो। त्यसैले यदि कोही व्यक्ति एउटा चर्चको हिस्सा छैन भने त्यहाँ गम्भीर समस्या छ, गम्भीर समस्या छ। मलाई थाहा छ कतिपय ख्रिस्टियनहरू कुनै पनि स्थानीय चर्चका हुँदैनन्। मैले त शनिबार घरमै बसेर एक्लै सङ्गति गर्ने, प्रचार गर्ने, भजन गाउने, एक्लै प्रभुभोज खाने विश्वासीको बारेमा सुनेको छु। तर त्यो व्यक्ति व्यक्तिले आफैलाई धोका दिइरहेको छ, उसले चर्च के हो भनेर बुझेको छैन, चर्च के हो भनेर बुझेको छैन। र चर्च कुनै व्यक्तिगत यो अनुभव, व्यक्तिगत अभ्यासको बारे होइन, चर्च एउटा शरीर हो जुन धेरै सदस्यहरू मिलेर बनेको हुन्छ। तपाईँ एक्लै ख्रिस्टको शरीर बन्न सक्नुहुन्न, यदि तपाईँ ख्रिस्टियन हो भने तपाईँ चर्चको हिस्सा हो र तपाईँलाई चर्चको खाँचो छ, यीशुलाई पछ्याउनु भनेको एउटा सामुदायिक परियोजना हो। सो यो सबै कुरा भने मैले घरि नै घरि के जोडिदिइरहेको छु, के कुरामा जोडिरहेको छु, यदि तपाईँ ख्रिस्टियन हो भने तपाईँ चर्चको, चर्च के हो, ख्रिस्टियनहरूको उद्धार भएको मानिसहरूको भेला हो, मानिस उद्धार भएको मानिसहरूको बारेमा हो जो केवल परमेश्वरसँग मात्र मिलाप पाएको छैन तर अरू मानिसहरूसँग मिलाप पाएको हुन्छ। अनि यसको अर्थ व्यवहारमा, यसको अर्थ यदि तपाईँ ख्रिस्चियन हो भने र यदि ख्रिस्चियन चर्चको हिस्सा हो भने ऊ परमेश्वरका मानिसहरूको अथवा समुदायको एउटा हिस्सा हो भने व्यवहारिक रूपमा तपाईँ एउटा स्थानीय चर्चप्रति समर्पित हुनै पर्छ। त मैले दुई प्रकारका मानिसहरूलाई, ख्रिस्चियनहरूलाई भेटाउने गर्छु, दुई प्रकार ख्रिस्चियनहरूलाई। पहिलो प्रकार ख्रिस्चियनहरू भन्छन् मण्डलीलाई मेरो खाँचै छैन, म महत्त्वपूर्ण छैन, मसँग योगदान गर्नलाई केही पनि छैन, त्यसैले म मण्डलीमा चर्चमा सामेल भए पनि नभए पनि त्यसले खासै फरक पार्दैन, आइएम नट इम्पोर्टेन्ट, आइएम इनसिग्निफिकेन्ट। र दोस्रो प्रकारको ख्रिस्टियनहरू भन्छन् मलाई मण्डलीको आवश्यकता छैन। विचार गर्नुभयो, पहिलोले भन्छ मण्डलीलाई मेरो आवश्यकता छैन र दोस्रोले भन्छ मलाई मण्डलीको आवश्यकता छैन, मलाई मेरो जीवनमा अन्य विश्वासीहरूको आवश्यकता छैन, म एक्लै पनि ठिक छु, म आफै बलियो छु, म आत्मनिर्भर छु। कोरिन्थका चर्चमा यी दुवै प्रकारका मानिसहरू थिए र पावलले यी दुवै प्रकारका मानिसहरूको सोचलाई यहाँनिर सच्याउँदैछन्। सबैभन्दा पहिले हामी ती व्यक्तिहरूलाई हेर्नेछौँ, ती समूहका ख्रिस्चियनलाई हेर्नेछौँ जसले मण्डललाई मेरो आवश्यकता छैन, म महत्त्वपूर्ण छैन भनेर भन्दछ। अनि पावलले मानव शरीरको उदाहरण दिएर, उदाहरण प्रयोग गरेर जवाब दिन्छन्। पद 15-20 हेर्नुहोस् न, पद 15-20 र कानले पद 15 यदि खुट्टाले म हात होइन यसैले म शरीरको अङ्ग होइन भन्यो भने के त्यो शरीरको अङ्ग हुँदैन र कानले म आँखा होइन त्यसैले म शरीरको अङ्ग होइन भन्यो भने त्यो शरीरको अङ्ग हुँदैन र यदि जम्मै शरीर आँखा हुँदो हो त सुन्ने कहाँबाट, यदि जम्मै शरीर कान हुँदो हो त सुन्ने कहाँबाट, तर परमेश्वरले आफ्नो इच्छा बमोजिम शरीरमा हरेक अङ्ग मिलाएर राखिदिनु भएको छ, यदि ती जम्मै एउटै शरीर हुँदा हुन् त शरीर कहाँबाट हुने, तर अङ्गहरू धेरै छन् तापनि शरीर चाहिँ एउटै. सो कोरिन्थको चर्चमा खास समस्या के थियो भने केही विश्वासीहरू जससँग अगमबाडी वा अन्य भाषा बोल्ने जस्ता त्यो बढी देखिने होइन त्यो फ्ल्यासी खालको प्रभावशाली वरदानहरू थिएनन्, उनीहरूले आफूलाई महत्त्वहीन महसुस गर्दै थिए. उनीहरूलाई लाग्थ्यो कि उनीहरूको केही महत्त्व छैन, चर्चलाई उनीहरूको खाँचै छैन. सो आजको दिनमा पनि हामी यस्तै विश्वासीहरू भेट्छौँ, यस्ता विषयले सोच्छन् कि चर्चमा पास्टर मात्र महत्त्वपूर्ण छ, चर्चमा प्रचारक मात्र महत्त्व छ, यहाँ अगाडि उभिने मान्छेहरू मात्र चर्चमा महत्त्वपूर्ण छन्, अगुवाहरू मात्र महत्त्वपूर्ण छ, मेरो त केही महत्त्व पनि छैन, त्यस कारण म चर्च गए पनि हुन्छ नगए पनि हुन्छ त्यसले खासै फरक पार्दैन. यदि तपाईँ यसरी सोच्दै हुनुहुन्छ भने म तपाईँलाई यो स्पष्ट भन्न चाहन्छु कि होइन, तपाईँ गलत हुनुहुन्छ. तपाईँको महत्त्व छ किनभने तपाईँ पनि ख्रिस्टको शरीरको अङ्ग हुनुहुन्छ, तपाईँ पनि ख्रिस्टको शरीरको अङ्ग हुनुहुन्छ. जसरी शरीर सबै मुख वा सबै आँखा हुँदैन, त्यसरी नै मण्डली पनि सबै एउटा विश्वासीले मात्र बनेको हुँदैन. पावल भन्छन् यदि जम्मै शरीर आँखा हुँदो त सुन्ने कहाँबाट, किन आँखाको काम भनेको त हेर्ने मात्र हो, सुन्ने काम त आँखाले गर्दैन. यदि जम्मै शरीर कान हुनु हो त सुँग्ने कहाँबाट, कानले सुन्ने काम गर्छ सुँग्ने काम गर्दैन. यस गर्दा यी सबैलाई एकअर्काको खाँचो छ भन्नु खोजेको, शरीरमा सबै अङ्गहरूको खाँचो छ, सबै अङ्गहरू अपरिहार्य छ. परमेश्वर आफैले शरीरको अङ्गहरू अर्थात् मण्डलीका सदस्यहरू आफ्नै बुद्धि छनौट र इच्छा अनुसार मिलाएर राखिदिनु भएको छ. मण्डली चर्च एउटै शरीर हो तर यसका धेरै सदस्यहरू छन्, अनि तपाईँहरू प्रत्येकजना मण्डलीका सदस्य हुनुहुन्छ. तपाईँहरू प्रत्येकलाई फरक फरक वरदानहरू दिएका छन्, तर त्यो वरदानहरू हिरो पल्टिनलाई होइन, फेरि है हिरो पल्टिनलाई होइन, आफू हिरोनलाई होइन, अरूहरूको ध्यान आफूतर्फ खिच्नलाई होइन, आफ्नो प्रतिभा देखाउनलाई होइन, सबै कुराको केन्द्र आफू बन्नलाई पनि होइन, तर चर्चको सेवा गर्नलाई र अरूलाई निर्माण गर्नलाई दिएको छ. हामी सबैजनासँग वरदानहरू छन् परमेश्वर दिनुभएको छ. कति वरदानहरू एकदमै दृश्य छ, देखिन्छ, जसरी म तपाईँको सामग्री बोलिरहेको छु, तपाईँको अगाडि प्रचार गरिरहेको छु, यो प्रचार गर्ने वरदान देखिन्छ, तर अरू वरदानहरू देखिँदैन. यस्तो सायद प्रचारक वरदान जस्तो भिजिबल दृश्य नहोला, तर तपाईँ प्रत्येकसँग चर्चको निर्माणको लागि परमेश्वरले दिनुभएको वरदानहरू छ. तपाईँहरूमध्ये धेरैजनालाई यहाँ चर्चको अरू अन्य सदस्यहरूलाई चेला बनाउन प्रतिबद्ध भएको देख्दा मलाई एकदमै धेरै खुसी लाग्छ. तपाईँले गर्नुभयो यो काम सबैले देख्दैनन्, क्यामेराले कैद गरेर युट्युबमा त्यसलाई अपलोड गरिँदैन तपाईँको कामहरू, जसरी चर्चको प्रचारहरू चर्चको गायनहरू हुन्छ, तर तपाईँको काम एकदमै महत्त्वपूर्ण छ. प्रत्येक विश्वासीसँग प्रत्येक सदस्यसँग चर्चप्रति जिम्मेवारी छ. तपाईँको काम तपाईँले पाउनुभएको वरदान एकदमै महत्त्वपूर्ण छ. एकजना प्रभु जन चार्ल्स स्पर्जन 1900 शताब्दीका निकै प्रसिद्ध प्रचारक थिए, त जब उहाँलाई उहाँको शक्तिशाली प्रचारको सेवकाको पछाडिको रहस्य सोधियो, उहाँको सरल जवाफ यस्तो थियो, मेरो मानिसहरूले मेरो लागि प्रार्थना गर्छन्। अब विचार गर्नुहोस् त, यदि सबैजना प्रचारक बन्न खोजेको हुन्थ्यो भने त्यतिखेर समयमा के हुन्थ्यो होला? यदि सबैजना प्रचारक बन्न खोजेको भने चार्ल्स स्पर्जन जस्ता विश्वासीको प्रचारक हुने थिएनन्, किनकि प्रार्थनामा समर्पित त्यहाँ सदस्यहरू नै हुने थिएनन्. चर्चलाई प्रार्थना गर्ने विश्वासीको पनि खाँचो छ. तपाईँ हरेक दिन घुँडा टेकेर यो चर्चको निम्ति प्रार्थना गर्नुहुन्छ, यो कसैलाई पनि थाहा छैन, तर परमेश्वरलाई थाहा छ, र तपाईँको त्यो 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 काम तपाईँको प्रार्थना चर्चको निम्ति एकदमै आवश्यक छ. त्यसै कारण प्रियहरू, सबैजना प्रचारक हुँदैनन्, सबैजना अगुवा हुँदैनन्, सबैजना शिक्षक हुँदैनन्, सबैजना मुख हुँदैन, सबैजना मुख हुँदैनन्, आँखा हुँदैनन्, कान हुँदैन, तर सबैजना चेला हुन्छन्, सबैजना चेला बनाउने व्यक्ति हुन्छन्. हरेक सदस्यको आफ्नो जिम्मेवारी छ. त्यसैले तपाईँहरूमध्ये जो अहिलेसम्म चेलापनको सम्बन्धमा हुनुहुन्न, म तपाईँलाई चाँडै नै त्यस्ता सम्बन्धहरू सुरु गर्न म प्रोत्साहन दिन्छु. एउटै शरीरका सदस्य रूपमा हामी प्रत्येकको ख्रिस्टमा एकअर्काप्रति एकअर्काको ख्याल राख्ने, वास्ता गर्ने, एकअर्कालाई निर्माण गर्ने, प्रार्थना गर्ने जिम्मेवारी छ. र प्रियहरू, यहाँ बाइबल भन्दछ म हात होइन, यसैले म त शरीरको अङ्ग होइन भन्नु यो नम्रता होइन रहेछ. बाइबल अनुसार यो वास्तवमा घमण्ड हो, यो घमण्ड यो स्वार्थ हो र अन्तत यो परमेश्वरले आफ्नो मण्डललाई कसरी त्यो व्यवस्थित गर्नुभएको छ भन्ने कुराको विरुद्धमा उठाइएको उजुरी हो। परमेश्वर तपाईँलाई कहाँ राख्नुभएको छ चर्चमा? त्यहाँ तपाईँ सन्तुष्ट हुनुहोस् र तपाईँको वरदान के छ त्यो चर्च निर्माण गर्नलाई प्रयोग गर्नुहोस्। किनकि हाम्रो वरदानहरू इट्स नट अबाउट पर्फर्मेन्स, यो देखाउने प्रदर्शनको बारेमा प्रस्तुतिको बारेमा होइन, यो त चर्च निर्माण गर्ने बारेमा हो। त्यसैले तपाईँले जानुपर्ने पहिलो कुरा भनेको तपाईँ चर्चको हुनुहुन्छ अनि तपाईँको जिम्मेवारी छ, तपाईँको जिम्मेवारी छ। दोस्रो समूहका मानिसहरू, पहिलो समूहका मानिसहरू मलाई चर्चलाई मेरो खाँचो छैन भन्छन्, दोस्रो समूहका मानिसहरू भन्छन् मलाई चर्चको खाँचो छैन, मलाई मेरो जीवनमा अन्य विश्वासीको खाँचो छैन, म एक्लै ठिक छु। कोरिन्थको चर्चमा केही विश्वासीलाई ठ्याक्कै यसै भनिरहेका थिए। पद 21:27 हेर्नुहोस् न, 21:27 आँखाले हातलाई मलाई तेरो दरकार छैन भन्न सक्दैन, र शिरले पनि खुट्टालाई मलाई तिमीहरूको दरकार छैन भन्न सक्दैन, बरु शरीरका अझ दुर्बल देखिने अङ्गहरू नै नभई नहुने हुन्छन्। एकातिर केही विश्वासीहरू छन् जससँग अगमबाडी वा अन्य भाषाहरू बोल्ने जस्ता बढी देखिने वा प्रभावशाली वरदान नभएको कारण म महत्त्वपूर्ण छैन, मेरो त कामै छैन, चर्च त मेरो खाँचै छैन भनी सोच्न थाल्छन्। भने अर्कोतिर जससँग यी वरदानहरू छन् उनीहरूले यस्तो सोच्छन्, आइएम इम्पोर्टेन्ट, म महत्त्वपूर्ण छु, म भएन भने चर्च चल्दैन, म अरूभन्दा धेरै मूल्यको छु, मलाई अरू कसैको आवश्यकता छैन, बरु सबैलाई मेरो आवश्यकता छ, मलाई चर्चको खाँचो छैन, बरु चर्चलाई चाहिँ मेरो खाँचो छ। र पावलले यहाँनिर यस्ता व्यक्तिहरूलाई सच्याइरहेका छन्। पावल भन्छन् आँखाले हातलाई मलाई तेरो दरकार छैन भन्न सक्दैन, र शिरले पनि खुट्टालाई मलाई तिमीहरूको दरकार छैन भन्न सक्दैन। अर्थात् एउटा चर्चको सदस्यले, एउटा क्रिस्चियनले मलाई चर्चको खाँचो छैन भन्न सक्दैन। फेरि तपाईँले मलाई अन्य विश्वासीहरूको खाँचो पर्छ, अन्य विश्वासीहरू तपाईँभन्दा कमजोर देखिए तापनि तपाईँलाई तिनीहरूको झनै बढी आवश्यकता पर्छ। किनभने हामीलाई कमजोर विश्वासीको पनि खाँचो पर्छ, हामी बलियो विश्वासीको मात्र होइन। पावल भन्छ बरु शरीरका अझ दुर्बल देखिने अङ्गहरू नै नभई नहुने हुन्छन्। जसरी भौतिक शरीरमा कमजोर र बलिया दुवै अङ्गहरू हुन्छन्, त्यसरी नै चर्चमा पनि कमजोर र बलिया दुवै विश्वासीहरू हुन्छन्, सदस्यहरू हुन्छन्। कमजोर विश्वासीहरू बोझ होइनन्, उनीहरू त तपाईँको लागि त्यो फ्रेम र हेरचाह त्यो अभ्यास गर्ने अवसरहरू हुन्। यदि त्यहाँ कमजोर विश्वास छैन भने, त्यहाँ यस्तो सदस्यहरू छन् जसलाई तपाईँ खाँचो छ भने, तपाईँसँग वरदान तपाईँले कसरी प्रयोग गर्नुहुन्छ? त्यो खेर गयो नि होइन र खेर गयो नि। र बलिया विश्वासीहरू तपाईँको लागि उनीहरूको वरदानद्वारा सेवा पाउने, प्रोत्साहन पाउने र निर्माण हुने अवसर हुन्। सो कमजोर विश्वासीले पनि तपाईँलाई सेवा गर्ने अवसर दिइरहेको हुन्छ, र बलियो विश्वासीबाट पनि तपाईँले सेवा पाउने अवसर पाइराख्नु भएको हुन्छ। त्यो दुवैजना आवश्यक छन् चर्चमा। मेरो कमजोरीले तपाईँलाई आफ्नो वरदान अभ्यास गर्ने अवस्था दिन्छ, र तपाईँको कमजोरीले मलाई मेरो वरदान अभ्यास गर्ने अवसर दिन्छ। पिरहरू तपाईँलाई मण्डलीको आवश्यकता छ, तपाईँलाई अन्य विश्वासीहरूको आवश्यकता छ, कमजोर देखिने विश्वासी भाइहरूको पनि खाँचो छ। तपाईँलाई जुन विश्वासीहरूले कम महत्त्वको ठान्नुहुन्छ, तपाईँलाई तिनीहरूको झनै बढी आवश्यकता पर्छ। सायद तपाईँको अगाडि परमेश्वर ती कमजोर विश्वासीहरू राखिदिइरहनु भएको छ तपाईँकै भलाइको निम्ति, नम्रताको निम्ति, तपाईँको पवित्रीकरणको निम्ति, प्रेम गर्नेहरूलाई प्रेम गर्न सकेको छ। एउटै विचार भएको, एउटै ईश्वरशास्त्रीय धारमा भएको मानिसहरूलाई, एउटै सोच राख्नेहरूलाई प्रेम गर्न सजिलो छ, तर फरक सोच भएकाहरूलाई, कमजोर विश्वासीहरूलाई प्रेम गर्न गाह्रो छ। तर तपाईँलाई परमेश्वरले त्यही विश्वासीद्वारा यो प्रेमको क्षेत्रमा बढाउन चाहनुहुन्छ, धैर्यताको क्षेत्रमा बढाउन चाहनुहुन्छ। यदि तपाईँले मलाई मेरो शरीरको कुन अङ्ग बढी महत्त्वपूर्ण छ र आवश्यक छ मलाई सोध्नुभयो भने, म मुख भए पुग्छ, मलाई खानु भइहाल्छ है भयो भने पुगिहाल्छ, भनेर पक्कै पनि भन्दिनँ, अथवा आँखा भए पुगिहाल्छ देखिहाल्छु सकियो, वा हात मात्र भने भन्दिनँ म, किन मलाई सबै शरीरको अङ्गहरू चाहिन्छ, सबै शरीरको अङ्गहरू खाँचो छ मलाई। प्रियहरू, चर्चमा एक वा दुईजनासँग मात्र सम्बन्ध राखेर हुँदैन, तपाईँलाई पुरै शरीर चाहिन्छ, तपाईँलाई सम्पूर्ण चर्चको खाँचो। यसुसलाई पछ्याउनको निम्ति, यस संसारमा विश्वासयोग्य क्रिस्चियन जीवन जिउनको निम्ति यु निड द होल बडी, तपाईँलाई सम्पूर्ण चर्चको खाँचो छ। यसको अर्थ तपाईँले केवल चर्चका केही व्यक्तिहरूसँग अथवा पास्टर अगुवाहरूसँग सम्बन्ध राखेर मात्र हुँदैन, तपाईँले अरू विश्वासीहरूसँग पनि सम्बन्ध राख्नुपर्ने हुन्छ। तपाईँलाई खुट्टा पनि चाहिन्छ, तपाईँलाई हात पनि चाहिन्छ, तपाईँलाई कान नाक सबै चाहिन्छ, तपाईँलाई सबै विश्वासी चाहिन्छ, तपाईँलाई सम्पूर्ण चर्च चाहिन्छ। ख्रिस्टलाई पछ्याउन तपाईँलाई पुरा मण्डली चाहिन्छ। त्यसैले शनिबारको दिनमा परमेश्वरको आराधना गर्न चर्च आउनु मात्र पर्याप्त छैन। हिब्रू 10:25 भने चाहिँ हामीले एकले अर्कालाई प्रेम र असल कामको निम्ति कसरी उत्साहित गराउने सो मौकाहरूको बारेमा पनि हामीले सोच्नुपर्ने हुन्छ। शनिबार केवल आराधनाको दिन मात्र होइन, धेरै लाग्छ आज त आराधनाको दिन होइन, शनिबार केवल आराधनाको दिन मात्र होइन, शनिबार त पारिवारिक दिन हो, इट्स अ फ्यामिली डे। यो तपाईँको आत्मिक परिवारसँग भेट हुने, जम्मा हुने, बेला हुने, एकअर्कासँग कुराकानी गर्ने, प्रेम गर्ने, सेवा गर्ने, एकअर्कालाई ख्रिस्टमा निर्माण गर्ने दिन हो यो। तपाईँलाई थाहा छ आज बिहान पनि धेरै मानिसहरू आराधनाको लागि मण्डलीमा भेला भएका छन्, तर त्योभन्दा धेरै मानिसहरू त मन्दिरमा भेला भएका छन्। तर ती मन्दिरहरूमा मानिसहरू गए, आफ्नो भेटी प्रार्थना चढाए अनि घर फर्किए। त्यो मन्दिरमा गएका मानिसहरूले एकअर्कासँग कुनै सम्बन्ध राखेनन्, उनीहरूले एकअर्कालाई चिन्दैनन्, उनीहरू एकअर्कालाई परिवारको हिस्साको रूपमा हेर्दैनन्। हो उनीहरू त्यहाँ शारीरिक रूपमा सँगै हुन्छन्, तर उनीहरूसँग कुनै त्यहाँनिर निकटता, आत्मीयता, सम्बन्ध हुँदैन, उनीहरू बिच कुनै साँचो सम्बन्ध हुँदैन, उनीहरू त्यहाँनिर भातृप्रेमले परिभाषित हुँदैन त्यो समुदाय। दुःखको कुरा धेरै मानिसहरूले चर्चलाई पनि त्यसरी नै व्यवहार गरिरहेका हामी पाउँछौँ। धेरै क्रिस्चियनहरू पनि शनिबारको दिनमा चर्च आउँछन्, ड्युटी पुरा गर्छन् र घर जान्छन्, एकअर्कासँग जोडिँदैन, सम्बन्ध राख्दैन, प्रेम र वास्ता छैन त्यहाँ। तर प्रियर चर्च त्यस्तो हुनुहुँदैन, चर्च त्यस्तो हुँदैन। प्रियर चर्च भनेको उद्धार गरेका मानिसहरू हुन् जो ख्रिस्टका हुन् र एकअर्कासँग सम्बन्धित छन्। हामी एकअर्कासँग जोडिएका छौँ, हामी एउटै रुखका हाँगाहरू हौँ, हामी एउटै बगलका भेडाहरू हौँ, हामी एउटै मन्दिरका इँटाहरू हौँ, हामी एउटै शरीरका अङ्गहरू हौँ। हामी केवल परमेश्वरसँग मात्र जोडिएका छैनौँ, हामी परमेश्वरको मानिसहरूसँग जोडिएका छौँ। अदनको बगैँचामा जब आदम रब्बाले पाप गर्यो, परिणामस्वरूप आदम रब्बा केवल परमेश्वरको सम्बन्ध मात्र, परमेश्वरसँगको सम्बन्धबाट मात्र अलग भएन, तर एकअर्कासँगको सम्बन्धबाट अलग भयो। तर यसु ख्रिस्टले अब आदमले निम्त्याएको त्यो पतनको परिणामलाई उल्टाउनु भएको छ। अब ख्रिस्टद्वारा हामी परमेश्वरसँग मिलाप पाएका छौँ, त्यो अदनको बगैँचामा छुटेको सम्बन्ध फेरि अब गाँसिएको छ, तर परमेश्वरसँग मात्र गाँसिएको छैन, अरू विश्वासीहरूसँग पनि गाँसिएको छ। त्यसकारण तपाईँ स्थानीय चर्चको हिस्सा हो, यो चर्च तपाईँको परिवार हो, तपाईँ एकअर्काको ख्रिस्टको अनि एकअर्काको भन्नुभएको छ। र यदि तपाईँ ख्रिस्टको चेला हुनुहुन्न भने, तपाईँ ख्रिस्टियन होइन भने, तपाईँ यस चर्चको चेला यो चर्चको बन्न अघि तपाईँ पहिले ख्रिस्टको बन्नुपर्छ, तपाईँ पहिले ख्रिस्टको बन्नुपर्छ। ख्रिस्टको बनेर मात्र तपाईँ चर्चको बन्न सक्नुहुन्छ, चर्चको बनेर हामी ख्रिस्टको बन्दैनौँ। चर्च परिवार हामी मानिसहरूलाई चर्चको सदस्यतामा लाएर उनीहरूलाई परमेश्वरको परिवारको बन्नेछन् कि भन्ने आशा गर्दैनौँ। बरु हामी केवल ख्रिस्टमा विश्वासद्वारा अनुग्रहले परमेश्वरको राज्यमा पहिले नै ल्याएकाहरूलाई मात्र हामी चर्चको सदस्यतामा ल्याउँछौँ। चर्च के हो भन्ने यो परिभाषाले नै हामी कसलाई चर्च सदस्यतामा ल्याउँछौँ र कसलाई ल्याउँदैन भन्ने कुरा पनि निर्धारण गर्दछ। यदि चर्च उद्धार पाएका मानिसहरूको बारेमा हो भने हामी केवल उद्धार पाएका मानिसहरूलाई मात्र चर्चको सदस्यतामा हामी भन्न गर्दछौँ। पक्कै पनि हामी सिद्ध छैनौँ, कहिले हामीले गल्तीले साँच्चै नयाँ जन्म नपाएको कसैलाई, कुनै व्यक्तिलाई पनि सदस्यतामा ल्याउन सक्छौँ, किनकि हामी सबै कुरा देख्दैनौँ, हामी गल्ती गर्छौँ। तर गल्ती गरेको खण्डमा फेरि ख्रिस्टले चर्चलाई मण्डली अनुशासन नामक अर्को फेरि अनुग्रहकारी साधन पनि दिनुभएको छ, ताकि शरीरलाई प्रेमपूर्वक सच्याउन र सुरक्षित राख्न सकियोस्। त्यही पनि हामी सकेसम्म विवेकशील र सावधान हुनैपर्छ. हामी नयाँ गरी नजन्मेको एक व्यक्तिलाई सदस्यतामा स्वीकार गरेर जानी जानी गल्ती गर्न चाहँदैनौँ. त्यसैले यदि तपाईँ ख्रिस्टको चेला हुनुहुन्न भने म तपाईँलाई उहाँतिर फैली फर्किन आमन्त्रित गर्छु. आफ्नो स्वधार्मिकता, आफ्नो सन्तुष्टि, आत्मसन्तुष्टि, आफ्नो सबै पापहरू त्यागेर ख्रिस्टमा भरोसा गर्न, ख्रिस्टको क्रुसको त्यो उद्धारको सिद्ध काममा आफ्नो भरोसा राख्न म तपाईँलाई आग्रह गर्दछु. आजको चाहिँ मैले म कसरी पहिले एउटा मण्डलीबाट अर्को मण्डलीमा एउटा फटेङ्ग्रा जस्तै उफ्रिरहन्थेँ भनेर सुरु गरेँ. तर प्रियहरू, म त एउटा प्रतिनिधि पात्र मात्र हो. म जस्तै अरू धेरै फटेङ्ग्रे विश्वासीहरू छन्, सायद तपाईँ पनि ती फटेङ्ग्रे विश्वासीहरू मध्येको पढ्नुहुन्छ. विशेष गरी काठमाडौँमा धेरै फटेङ्ग्रे विश्वासीहरू हामी देख्दछौँ. भन्नुको अर्थ एउटै चर्चमा समर्पित नभएको विश्वासीहरू धेरै छन्। यी तपाईँ पनि ती मध्येको हुनुहुन्छ भने म आशा गर्दछु तपाईँले आजैबाट परिवर्तनको सुरुवात गर्नुहुनेछ. तर हाम्रो निम्ति एउटा प्रश्न अझ बाँकी छ कि कहिलेकाहीँ चर्च छोड्नुपर्ने समय पनि आउँछ कि जेसुकै भए पनि हामीले चर्च कहिले छोड्नु हुँदैन? कि चर्च छोड्ने पनि त्यहाँ उचित कारणहरू छ कि हामीले कुनै पनि हालतमा चर्च छोड्नु हुँदैन? जे भए जसो भए पनि हामी एउटै चर्चमा जिन्दगीमा रहनुपर्छ? म तपाईँलाई दुईवटा सुझाव दिन चाहन्छु अनि अन्त्य गर्न चाहन्छु. खराब कारणले चर्च कहिले नछोड्नुहोस्। खराब कारणले केही मानिसहरू प्रतिबद्धताबाट, जवाफदेह सम्बन्धबाट पन्छिनको लागि चर्चहरू परिवर्तन गरिरहन्छन्। उनीहरू एउटै स्थानीय चर्चप्रति प्रतिबद्ध रहन सक्दै सक्दैनन्। उनीहरूमा एक प्रकारको त्यो प्रतिबद्धताको डर हुन्छ, त्यो कमिटमेन्ट फोबिया हुन्छ नि, प्रतिबद्धताको डर हुन्छ। यिनीहरू प्राय विवाह गर्न वा जीवनभर एक व्यक्तिप्रति प्रतिबद्ध हुन डराउने मानिसहरू जस्ता हुन्छन्। अरू कतिपय विश्वासीहरू भने चर्चको अनुशासनबाट बच्नको लागि चर्च परिवर्तन गर्छन्। चर्चले कुनै कारवाही गर्नु अघि नै उनीहरूले अन्त कतै सर्ने आफ्नो मास्टर प्लान बनाइसकेको हुन्छ भित्रभित्रै। कोही विश्वासीहरू अन्य मण्डलीका अथवा चर्चका सदस्यहरूसँगको व्यक्तिगत झगडाको कारण चर्च छाड्छन्। मेलमिलाप गर्नुको साटो, उनीहरूलाई प्रेम गर्न सिक्नुको साटो, उनीहरूको उनीहरूलाई क्षमा गर्नको साटो उनीहरू बिस्तारै निष्क्रिय बन्दै जान्छन्। मनमा कुरा राखिरहन्छन्, क्षमा दिन सक्दैन, मिलापको लागि अग्रसर हुँदैनन् र अन्तत उनीहरू चर्चबाट हराउँदै जान्छन् र अन्य यस्तै सतही कारणहरू दिएर चर्च छोड्ने गर्छन्। केही मानिसहरू यस्ता पनि हुन्छन् जो मण्डलीको चर्चको काम गर्ने तरिका मन नपरेको कारण चर्च छोड्छन्। सायद उनीहरूलाई चर्चको अगुवापन मन पर्दैन, शैली मन पर्दैन, आराधनाको ढाँचा मन पर्दैन, चर्चको संरचना मन पर्दैन। यो पनि चर्च छोड्ने राम्रो कारण होइन। यीमध्ये कुनै पनि कुरा तपाईँको जीवनमा भइरहेको छ भने तपाईँले चर्च छोड्न हतार गर्नु हुँदैन। पहिले तपाईँले यी समस्याहरू समाधान गर्नुहोस्, पहिले मेलमिलाप गर्नुहोस्, पहिले आफ्नो पाप स्वीकार गर्नुहोस्, अनि तपाईँ चर्च अर्को चर्च जान सक्नुहुन्छ यदि तपाईँ चाहनुहुन्छ भने। तर राम्रो कारणले चर्च छोड्नुहोस्। दोस्रो सुझाव, राम्रो कारणले चर्च छोड्नुहोस्। चर्च छोड्नु पनि राम्रो कारण तब हुन्छ जब चर्चमा गम्भीर सैद्धान्तिक र नैतिक समस्याहरू हुन्छन्। जब चर्चले परमेश्वरको वचनको सट्टा मानिसका विचारहरू, दर्शनहरू, सपनाहरू, व्यक्तिगत अनुभवहरू मात्र प्रचार गर्न थाल्छ। जब कुनै चर्चले पवित्र धर्मशास्त्रको पर्याप्ततालाई इन्कार गर्छ, परमेश्वरको सार्वभौमिकतालाई, ख्रिस्टको बचाउने कार्यको त्यो विशिष्टतालाई, त्रियकतालाई, वा केवल ख्रिस्टमा मात्र विश्वास गरेर अनुग्रहबाट मुक्ति पाइने सिद्धान्तलाई विश्वास गर्न छोड्छ र काम र स्वधार्मिकतामा भर पर्न थाल्छ। र जब चर्चका अगुवाहरूमा चारित्रिक र नैतिक समस्याहरू हुन्छन्, यस्तो अवस्थामा चाहनुभएको खण्डमा तपाईँ चर्च छोड्न सक्नुहुन्छ। यस्तो अवस्थामा पनि, तर यस्तो अवस्थामा पनि सम्बन्ध कायम राख्नका लागि मात्रै कति मानिसहरू चर्चमा बस्ने गर्छन्। यस्तो अवस्थामा पनि तर तपाईँ सम्बन्ध कायम, सम्बन्ध बिग्रिन्छ भनेर यस्तै चर्चमा यस्तो यो सैद्धान्तिक रूपमा गिरेको, नैतिक रूपमा गिरेको, अगुवापन गिरेको चर्चमा रहनुभयो भने तपाईँले आफ्नो जीवनमा ठुलो नोक्सानी ल्याउनुहुनेछ। छाड्नुहोस् यस्तो खण्डमा, यस्तो चर्चबाट तपाईँ भाग्नुहोस् आफ्नो खातिर। यी तपाईँको बाबु नै पास्टर भयो भने, तपाईँको काका नै पास्टर भयो भने, यो चर्चबाट यदि यो चर्चले सुसमाचार त्यागेको छ भने, यदि यो चर्च परमेश्वरको वचनप्रति विश्वासिएको छैन भने, अनि यदि त्यो चर्चको अगुवाहरू पापमय जीवन जिइरहेको छ भने तत्काल बाटो लाग्नुहोस्, तत्काल बाटो लाग्नुहोस्। तपाईँको आफ्नो प्राण, आफ्नो अनन्तता, आफ्नो आत्मिक स्वास्थ्यसँग कहिले पनि सम्झौता नगर्नुहोस्। तर त यसो गर्ने क्रममा पनि तपाईँ बुद्धिमानी हुनैपर्छ। चर्चलाई सैद्धान्तिक शुद्धता पुनः प्राप्त गर्न तपाईँले मद्दत गर्नको लागि तपाईँले नम्रता र प्रेम र धैर्यताका साथ सक्दो प्रयास गर्नुपर्छ। तर प्रयास गर्दा गर्दा पनि परिवर्तन आएन भने तब चर्च परिवर्तन गर्ने समय हो कि भनेर विचार गर्नु र प्रार्थना गर्न पर्ने हुन्छ। मलाई थाहा छ कोही कोही भन्न सक्छ तर मण्डलीले मेरो आवश्यकता छ, मैले छोड्यो भने त्यो चर्चको लागि कुनै आशा रहँदैन, त्यो चर्चको बिजोग हुन्छ। फेरि म तपाईँलाई स्पष्ट बन्न चाहन्छु, मण्डलीलाई अन्तत तपाईँको आवश्यकता होइन, तपाईँलाई मण्डलीको आवश्यकता छ। तपाईँले आफ्नै प्राणको ख्याल गर्नुपर्ने हुन्छ, तपाईँले आफ्नै प्राणको वास्ता राख्नुपर्ने हुन्छ। तपाईँलाई थाहा छ नि विमान परिचालकले के भन्छ, एरो फ्लाइट एटेन्डेन्टले एरो होस्टेज के भन्छ, कृपया अरूलाई मद्दत गर्नु अघि पहिले आफूले मास्क लगाउनुहोस्। तपाईँले अरूलाई मद्दत गर्नुभन्दा पहिले तपाईँले आफ्नो प्राणको वास्ता गर्नुपर्ने हुन्छ। मेक स्योर यु आर इन अ गुड एन्ड फेथफुल चर्च। तर म तपाईँहरूलाई चेतावनी दिन चाहन्छु, चर्चलाई न्याय गर्न र चर्च छोड्न निर्णय गर्न हतार नगर्नुहोस्। कहिलेकाहीँ समस्या चर्चको शिक्षा र नेतृत्वमा हुँदैन, कहिलेकाहीँ समस्या त तपाईँको आफ्नो हृदयमा हुन्छ, तपाईँको हृदयमा हुन्छ। त्यसैले कार्य गर्नु अघि आफ्नो जीवन जाँच्नुहोस्, आफ्नो जीवनलाई नियाल्नुहोस्, चर्चप्रतिको तपाईँको समर्पणतालाई विचार गर्नुहोस्, तपाईँको हृदयलाई नियाल्नुहोस्। तपाईँले जो काठमाडौँ बस्नुहुन्छ तर तपाईँ कुनै पनि चर्चको सदस्य हुनुहुन्न भने छिट्टै एउटा सुसमाचारले चर्च खोजेर सदस्य बन्नुहोस्। तपाईँ जुन चर्चमा नियमित रूपमा जानुहुन्छ त्यही चर्चको सदस्य बन्नुहोस्। स्प्रियहरू भेडा बगालमा हुन्छ, इट्टा मन्दिरमा हुन्छ, एउटा हाँगा रुखको बोटमा हुन्छ, एउटा अङ्ग शरीरमा हुन्छ। यदि तपाईँ क्रिस्चियन हुनुहुन्छ भने तपाईँ चर्चमा हुनुहुन्छ, किनकि तपाईँ ख्रिस्टको हुनुहुन्छ। स्प्रियहरू तपाईँ एउटा चर्चमा के खोज्दै हुनुहुन्छ, एउटा चर्चमा के खोज्दै तपाईँ के खोज्दिनुहुन्छ, एउटा तपाईँको आदर्शको चर्च कस्तो छ? कति तपाईँले यस्तो चर्च त खोजिरहनु भएको छ जुन यस संसारमै अस्तित्वमा छैन। फेरि यस पृथ्वीमा कुनै चर्च सिद्ध छैन, यस कोठा भएको कुनै पनि मानिस सिद्ध छैन, तपाईँ सिद्ध हुनुहुन्न, म सिद्ध छैन। र यो कुरा पत्ता लगाउन तपाईँले यहाँ धेरै समय बस्नु पर्दैन। यो चर्चमा तपाईँ नियमित रूपमा आइराख्नु भयो भने तपाईँलाई थाहा भइहाल्छ। जसरी तपाईँ आफ्नो परिवारलाई उनीहरूको कमजोरीको बाबत छोड्नुहुन्न, त्यसरी नै तपाईँले पनि आफ्नो आत्मिक परिवारलाई, आफ्नो चर्चलाई यसको कमी कमजोरीको कारणले छोड्नुहुन्न। बरु हामी शान्तिको बन्धन र एकता कायम राख्न प्रयत्न गर्छौँ र हामी प्रार्थना गर्छौँ, हामी भातृप्रेममा समर्पित हुन बोलाइएका छौँ। याद गर्नुहोस्, ख्रिस्ट सिद्ध मानिसहरूको लागि मर्नु भएन तर असिद्ध र कमजोर मानिसहरूको लागि मर्नुभयो, जसलाई चर्च भनिन्छ। र चर्च आजको दिनमा पनि असिद्ध छ र कमजोर छ, तर त्यो दिन आउँदैछ जब चर्चलाई पूर्ण रूपमा सिद्ध बनाइनेछ, यस्तो कुनै दाग वा चाउरी नभएको चर्च ख्रिस्टले त्यो दिनमा आफ्नो पिताको सामु प्रस्तुत गर्नुहुन्छ। त्यो दिन नआइन्जेलसम्म तपाईँ चर्चको हिस्सा बन्नै पर्छ र तपाईँ त्यो चर्चप्रति प्रतिबद्ध हुनैपर्छ। सुपियर चर्च आत्मिक फरिसीले भरेको सभागार होइन, जो आफैमा पर्याप्त र धर्मी हुन्छन् अनि एकअर्कालाई बधाइदिन हरेक शनिबार चर्चमा भेला हुन्छन् र अरूहरू जो कमजोर छ उनीहरूलाई न्याय गर्नलाई, खोच्याउनलाई उनीहरू भेला हुन्छ। होइन, चर्च त पापीहरूले भरिएको एउटा अस्पताल हो जहाँ मानिसहरू ख्रिस्टको धार्मिकतामा भर पर्छन् र एकअर्कालाई त्यही गर्न मद्दत गर्छन्। के तपाईँले खोजिरहनु भएको चर्च यस्तै हो? आउनुहोस् हामी प्रार्थना गरौँ।